അൽഹംദുലില്ലാ അൽഹംദുലില്ലാഹി റബ്ബിൽ ആലമീൻ വസ്സലാത്തു വസ്സലാമു അലാ മൻ കാന നബിയൻ വആദമു ബൈനൽ മായ വത്തീൻ വഅലാ ആലിഹി വഅസ്ഹാബിഹി അജ്മഈൻ അമ്മാ ബഅദ് ഫഔദു ബില്ലാഹി മിനശ് ശൈത്വാനിർ റജീം ബിസ്മില്ലാഹിർ റഹ്മാനിർ റഹീം വലഖദ് യസ്സർനൽ ഖുർആന ലിസ്സിക്രി ഫഹൽ മിൻ മുദ്ദക്കിർ സദഖല്ലാഹുൽ അസീം. ബാർഗാഹ് റിസാലത്ത് മേ ദുറൂദ് പാക് ക നദറാന പേശ്കി. അല്ലാഹുമ്മ സല്ലി അലാ സയ്യിദിനാ മൗലാന മുഹമ്മദിൻ വഅലാ ആലി സയ്യിദിനാ മൗലാന മുഹമ്മദിൻ സലാതൻ ദായിമതൻ ബിദവാമിൽ മലികുൽ ഹയ്യുൽ ഖയ്യൂം. ആജ് കി ഹമാരി ഇസ് നശിസ്ത് ക ഉൻവാൻ ഹൈ ഖുർആനെ കരീം പഢ്നേ കി ബറകാത്ത്. ആപ് ജാൻതേ ഹൈ അല്ലാഹ് തബാരക് വ തആല നേ مختلف ادوار میں مختلف انبیاء اکرام علیہ السلام پر کتابیں صحیفے نازل فرمائے اور سب سے آخر میں نبی پاک علیہ الصلوۃ والسلام پر قرآن مجید فرقان حمید کو نازل فرمایا. قرآن کریم ایک ایسی جامع اور مکمل کتاب ہے کہ جس کے اندر ہر چیز موجود ہے. اور پہلے بھی ہیں گزشتہ نشستوں میں ہم آپ کو بتا چکے ہیں کہ قرآن نے ایک جملہ کہا ولا رتب ولا یأبس الا فی کتاب مبین, کوئی خشک اور تر ایسا نہیں جس کا ذکر قرآن میں نہ ہو. ایک جامع بات ہے, یہ نہیں کہا کہ ساری دنیا کا ذکر قرآن میں ہے, آخرت کا ذکر قرآن میں ہے, قبر کا ذکر قرآن میں ہے, حشر کا ذکر قرآن میں ہے, قیامت کا ذکر قرآن میں ہے, دنیا کی فلاں فلاں چیز کا ذکر. ایک بات فرما دی, ایک جامع مکمل جملہ فرما دی, کوئی خشک اور تر. کیا مطلب؟ اس پوری کائنات میں آپ جائزہ لیں, جتنی بھی اشیاء ہیں, جتنی بھی چیزیں ہیں, یا تو خشک ہیں یا تر ہیں, اس کے علاوہ تیسرے نہیں. یا خشک یا تر, انہی دو کو قرآن نے استعمال کر لیا. ولا رتب ولا یابس الا فی کتاب مبین, کوئی خشک اور تر ایسا نہیں جو قرآن میں نہ ہو, یعنی ایک جامع کتاب. اب اس عظیم و شان کتاب کو پڑھنے کا حکم دیا گیا کہ اس کو پڑھو, بار بار پڑھو, مسلسل پڑھو, صبح و شام پڑھو. اور اس کا ایک معجزہ یہ ہے کہ کوئی ایک کتاب آپ لے لیں, ایک مرتبہ آپ نے پڑھ لی, دوبارہ پڑھنے کو دل نہیں چاہے گا. کوئی کتاب آپ لے لیں, یہ ایک فیکٹ ہے, ایک حقیقت ہے. آپ اپنی مادری زبان کی کتاب, اردو مادری زبان ہے, اس کی کتاب لے لیں. کوئی انگریزی بولنے والا ہے, وہ انگریزی کی کتاب لے لے. کیسی بھی کتاب ہو, کوئی ایسی کتاب جو بہت زیادہ دلچسپ ہو, جس میں لطائف ہوں, جس میں واقعات ہوں, جس کو پڑھ کر آدمی خوش ہو جائے. لیکن ایک مرتبہ پڑھ لے گا تو دوبارہ نہیں پڑھے گا, اور اگر دوبارہ پڑھ لے گا تو سے بارہ نہیں پڑھے گا. اور اگر کوئی اس کے سامنے پڑھے گا, کہتے ہیں یہ تو میں نے پڑھی ہوئی ہے. ایک مرتبہ جب آدمی پڑھ لیتا ہے تو اگرچہ ذہن سے نکل جاتی ہے, لیکن جب دوبارہ پڑھی جاتی ہے فوراً ذہن میں آئے کہ یہ واقعہ میں نے پڑھا ہے. کوئی آپ کو وہ کتاب سنائے گا, آپ کہیں گے تو میں پہلے سن چکا ہوں. کوئی واقعہ بتایا, یہ تو میں نے پڑھ لیا. کہنے کا مقصد یہ ہے کہ دنیا کی کوئی کتاب آپ ایک مرتبہ شروع سے آخر تک پڑھ لیں تو دوبارہ پڑھنے کو دل نہیں چاہے گا. پہلی مرتبہ تو بڑی دلچسپی ہوگی, واقعات پڑھیں گے, سنیں گے, ہنسیں گے, لوگوں کو سنائیں گے, اس کے بعد بات ختم ہو جائے گی. لیکن قرآن مجید فرقان حمید کا یہ اعجاز ہے, یہ قرآن کا معجزہ ہے کہ جتنی مرتبہ پڑھو گے ہر مرتبہ مزہ آئے گا, ہر مرتبہ نیا سرور آئے گا. اور کتنا پڑھا جاتا ہے؟ بار بار پڑھا جاتا ہے, ہر روز پڑھا جاتا ہے, ہر وقت پڑھا جاتا ہے, ہر نماز میں پڑھا جاتا ہے, لیکن انسان کا دل نہیں بھرتا. جتنی مرتبہ پڑھے گا ایک نیا لطف اور نیا سرور آئے گا. یہی قرآن کا معجزہ ہے. ایسا نہیں ہوتا کہ آپ کہیں گے بھائی پچھلے رمضان میں تو سنا تھا, دوبارہ کیوں سنیں؟ وہی 30 پارے ہیں نا. ہر رمضان میں تبدیلی تو نہیں ہوتی, 31 تو نہیں ہوتے, 32 تو نہیں ہوتے, یا کم تو نہیں ہوتے. وہی 30 پارے ہر رمضان میں حافظ پڑھ رہا ہے اور سب سن رہے ہیں، ہر مرتبہ نیا لطف آ رہا، اور ہر ایک کے پڑھنے کا انداز الگ ہے، ہر ایک کے پڑھنے کا انداز مختلف ہے، کوئی کیسے پڑھ رہا ہے، کوئی کس طرح پڑھ رہا ہے، مزہ آ رہا. تو یہ ایسی جامع کتاب ہے کہ اس کو پڑھنا لازمی ہے، ضروری ہے، اور اس کی رحمتیں اور برکتیں پڑھنے والے پر نازل ہوتی. روایت میں آتا ہے کہ ایک صحابی اپنے گھر میں قرآن کریم کی تلاوت کر رہے ہیں. رات کے وقت ان کا چھوٹا بچہ جو تھا وہ وہیں سو رہا تھا، اور وہیں صحن میں گھوڑا بھی بندھا ہوا تھا. آواز ان کی بہت پیاری تھی. جب قرآن مجید فرقان حمید کی تلاوت کی تو انہوں نے دیکھا کہ آسمان پر ایک بادل کا ٹکڑا آ گیا، اور اس میں قندیل روشن، جیسے قندیل ہوتی ہے نا، شمع جسے آپ کہیں، کوئی شمع لے کے کھڑا ہو جائے روشنی ہو جائے، ایسی قندیلیں اس بادل کے ٹکڑے میں سے روشنی آ رہی. جیسے ہی وہ بادل کا ٹکڑا آیا، گھوڑے نے اچھلنا شروع کر دیا، آواز نکالنی شروع کر دی. اب ان کو ڈر ہوا کہ میرا بچہ بھی قریب سو رہا ہے، ایسا نہیں کہ گھوڑا اچھل کے ادھر آئے تو کوئی بچے کے اوپر چڑھ جائے، اس کو نقصان پہنچائے. انہوں نے تلاوت موقوف کر دی، روک دی. وہ بادل کا ٹکڑا چلا گیا، وہ روشنی غائب ہو گئی، گھوڑا بھی اپنی جگہ پر سکون ہو گیا. ان کے سمجھ میں نہیں آئے کیا بات. دوبارہ لے کے بیٹھے، پھر پڑھنا شروع کیا، پھر بادل کا ٹکڑا آ گیا، پھر گھوڑے نے ہلنا شروع کر دیا. اب یہ ڈر گئے، خوف محسوس ہوا کہ یہ پتہ نہیں ماجرا کیا ہے، جب میں پڑھتا ہوں تو وہ بادل کا ٹکڑا آ جاتا ہے اور گھوڑا بھی ہلنا شروع ہو جاتا ہے، ہنہنانا شروع ہو جاتا ہے. تلاوت موقوف کر دی، پھر دوبارہ نہیں پڑھا. صبح ہوئی، بارگاہ رسالت صلی اللہ علیہ وسلم میں حاضر ہوا. عرض کی سرکار کے بارگاہ میں، یا رسول اللہ صلی اللہ علیہ وسلم، حضور یہ واقعہ میرے ساتھ ہوا، جب میں نے تلاوت شروع کی میں نے دیکھا کہ بادل کا ٹکڑا آ گیا، اس میں قندیلیں جیسے ہوتی ہیں ایسے روشنی ہیں، گھوڑے نے ہلنا شروع کر دیا، ہنہنانا شروع کر دیا، اور مجھے ڈر ہوا کہ میرا بچہ جو سو رہا ہے کہیں اس پہ نہ چڑھ جائے. میں نے تلاوت موقوف کر دی، وہ چلا گیا. پھر دوبارہ کیا تو پھر وہی کیفیت ہوئی. اب سنو اپنے آقا صلی اللہ علیہ وسلم کا جواب. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، یہ سکینہ ہے جو قرآن پڑھتے وقت نازل ہوتی، اللہ کی رحمت ہے، دلوں کا سکون ہے. وہ جو قندیلیں تم نے دیکھیں، جو بادل کا ٹکڑا دیکھا، یہ اللہ تبارک و تعالیٰ کے فرشتے تھے جو تمہارا قرآن سننے کے لیے آئے. اچھی آواز میں پڑھ رہے تھے، آواز خوبصورت تھی، کلام اللہ تبارک و تعالیٰ، فرشتے نازل ہو گئے اللہ کا کلام سننے کے لیے. پھر سرکار نے فرمایا، اگر تم صبح تک پڑھتے رہتے، خدا کی قسم وہ روشنی صبح تک رہتی. وہ روشنی صبح تک رہتی، یعنی وہ فرشتے صبح تک موجود رہتے. اب تم ڈر گئے، تم نے سوچا کہ پتہ نہیں کیا چیز ہے، تم نے بند کر دیا، وہ فرشتے چلے. پتہ یہ چلا کہ جہاں پر، جس مقام پر اللہ تبارک و تعالیٰ کا کلام پڑھا جاتا ہے، رحمتیں برکتیں وہیں نازل ہوتی، اللہ کے فرشتے نازل ہوتے ہیں. اور اگر کوئی بہت اچھا قرآن پڑھنے والا ہو تو فرشتے خود آ کر اس کلام الہی کو سنتے ہیں، سماعت کرتے ہیں. آج ہم نے قرآن کو پڑھنا ہی چھوڑ دیا، اس کو اٹھا کر تاک میں رکھ دیا، سجا کر بہترین جزدان میں، کسی نے ساٹن کا بنایا تو کسی نے مخمل کا بنایا، کسی نے کیسا بنایا، سجا کر رکھ دیا. اتارا کب؟ جب جھگڑا ہوا، قرآن لے کر آؤ، ہاتھ رکھ کے بتاؤ صحیح کہہ رہے ہو نہیں، یہی بات ہے نا. قرآن لے کر آؤ، قسم لینے کے لیے، عہد لینے کے لیے، حلف لینے کے لیے. بچی کو ودا کر رہے ہیں، قرآن لے آؤ، اس کے سائے میں ودا کر دو. جہیز میں قرآن دے دیا، بہترین رحل دے دی، خوبصورت بہترین قرآن اس کے اندر جزدان میں چڑھا کر، اس نے بھی جا کر رکھا تو کھول کے دیکھا ہی نہیں، یہی کیفیت ہے نا. تو قرآن سجانے کے لیے ہے، قرآن قول و قسم لینے کے لیے ہے، قرآن صرف عہد لینے کے لیے نہیں، قرآن پڑھنے کے لیے ہے، سمجھنے کے لیے ہے، عمل کرنے کے لیے. اگر آپ اپنا معمول بنا لیں کہ روزانہ قرآن کریم کی ایک آیت تلاوت کریں گے، या एक सूरत तिलावत करेंगे जैसा जिसका जिसके पास वक्त हो, तो आप देख लें रहमतें बरकतें घर में नाजिल हो जाएं। आज हम परेशान हैं, कोई रोजगार की तरफ से परेशान है, कोई कारोबार की तरफ से परेशान है, कोई किसी और मकसद की वजह से परेशान है, मुख्तलिफ परेशानियां हैं। वाहिद हल कुरान की तिलावत। सरकार ने फरमाया जिस घर में सूरह बकरा शरीफ पढ़ी जाती है शैतान वहां से दूर भाग जाता। यहां तो शैतान घर में ही बैठा हुआ, तिलावत ही नहीं हो रही। मैं पूरे यकीन के साथ कहता हूं अगर हर शख्स ये मामूल बना ले कि फजर के बाद जरूर कुरान करीम की जितनी भी उसकी हैसियत हो जैसा उसके पास वक्त हो तिलावत करेगा, आधी से ज्यादा परेशानियां वैसे ही दूर हो। उसकी वजह यह है कि यह बिल्कुल फैक्ट है, हकीकत है, और हमारा इस पर मुकम्मल यकीन है कि जहां भी कुरान पढ़ा जाता है अल्लाह की रहमतें नाजिल होती, फरिश्ते नाजिल होते हैं, और जब रहमत नाजिल होती है तो क्या होता है, परेशानी खत्म हो जाती, हुज़्न व मलाल खत्म हो जाता, मसाइल खत्म हो जाते हैं, रहमतें अपना डेरा वहीं पर ही डाल लेते, सिर्फ तिलावत कुरान। और इसका एक और फायदा भी है, एक तो दुनियावी फायदा है ना, आपने घर में तिलावत की रहमतें नाजिल हुई, कारोबार में बरकत हुई, रिजक में, रोजगार में, हर चीज में बरकत। एक उखरवी फायदा है, आखिरत का फायदा, अमल दुनिया में फायदा आखिरत में, बल्कि आखिरत से पहले एक और मंजिल है, एक है ना आलम दुनिया, एक आलम बरजख, फिर आलम आखिरत। आलम बरजख क्या है, कब्र का आलम जो इन दोनों आलमों के दरमियान है। बात समझ रहे हैं ना, हम दुनिया में हैं, ये आलम दुनिया है, इसके बाद कहां जाएंगे, कब्र में जाएंगे ना, नहीं सबका इरादा नहीं है शायद, इरादा नहीं होगा तब भी जाना पड़ेगा, तो वो है आलम बरजख, उसके बाद आलम आखिरत। तो इन दोनों आलमों के बीच में है आलम बरजख, कब्र का आलम। ये कुरान पहली मंजिल जो इंसान की आखिरत की पहली मंजिल जो है कब्र, ये वहां भी फायदा देगा। आखिरत में जो फायदा होगा होगा, कब्र में भी फायदा देगा, कैसे, वो भी हदीस शरीफ से साबित। नबी पाक अलैहिस्सलाम के एक सहाबी सूरह मुल्क पढ़ा करते थे, और सूरह मुल्क के मुतालिक ये आया है कि अगर कोई शख्स इसको मुसलसल पढ़े, अपना मामूल बना ले, यही सूरत कयामत में उसकी शफात के लिए काफी। तबारक अल्लज़ी बियदिहिल मुल्क वहुवा अला कुल्ल शैइन क़दीर, ऐसी अजीम शान सूरत अपने पढ़ने वाले की शफात करेगी, और पढ़कर जिसको बख्श दो उसकी भी शफात, उसकी भी मगफरत। उन्होंने अपना मामूल बना लिया, रोजाना सूरह मुल्क पढ़ रहे, बिला नागा पढ़ रहे हैं, पाबंदी के साथ। अब क्या हुआ, विसाल हो गया, एक सहाबी का वहां से गुजर हुआ, उन्होंने अपना खेमा लगाया, रात हो गई, सोचा कि रात गुजार के मैं आगे बढ़ जाऊं, खेमा लगा दिया, सोने के लिए लेटे, सूरह मुल्क पढ़ने की आवाज आ रही, हैरान होकर देखा कोई नजर नहीं आया, लेकिन आवाज मुसलसल आ रही, पढ़ने वाला नजर नहीं आया, आवाज आ रही, बड़े परेशान हुए। सारी रात वो पढ़ता रहा, ये सुनते रहे, अजीब मसला है, पढ़ने वाला नजर नहीं आता, आवाज मुसलसल आ रही है। खैर सुबह हो गई, फिर दोबारा खेमा वेमा अपना हटाया, चले बारगाह मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, सरकार ये मामला हुआ रात, कहाँ गए थे, फला मकाम पर ये जगह थी, यहाँ मैंने खेमा लगाया, यहाँ से आवाज़ आई। हुजूर पुर नूर अलैहिस्सलातु वस्सलाम मुस्कुराए, सरकार ने फरमाया जिस मकाम पर तुमने खेमा लगाया था वहीं हमारे सहाबी की कब्र, वो जिंदगी में सूरह मुल्क पढ़ा करता था, आज कब्र में भी पढ़ रहा, यह है शान। अगर आप कुरान करीम की किसी भी सूरत को अपना मामूल बना लें, इंशाअल्लाह कयामत में, बल्कि कयामत से पहले कब्र में भी आप वही पढ़ेंगे। ये अल्लाह रब्बुल आलमीन का करम है। जो आदमी जिस सूरत से मोहब्बत करता है پھر وہ صورت بھی اس سے محبت کرتی، پھر وہ صورت بھی اس کی شفاعت کرتی۔ اور اس میں یہ ضروری نہیں کہ آپ کوئی بہت بڑی صورت آپ پڑھیں، سورہ اخلاص آپ لے لیں، سورہ کوثر آپ لے لیں، سب سے چھوٹی صورت، صرف 3 آیتیں ہیں، مسلسل پڑھتے رہیے، ہر نماز کے بعد پڑھیے، بار بار پڑھیے، اس سے محبت کیجیے، اس کے معنی مفاہیم اس کو سمجھیے۔ جب آپ اپنا معمول بنا لیں گے، یہی انشاءاللہ قیامت میں آپ کی شفاعت کریں گے۔ جتنی بھی صورتیں ہیں ان کے الگ الگ خواص ہیں۔ ایک صحابی کو سورہ اخلاص سے محبت، اور ایسی محبت کہ جب نماز پڑھیں اس سے پہلے 3 مرتبہ سورہ اخلاص، جماعت ہوئی، اب انہوں نے سورہ فاتحہ پڑھی، اس کے بعد 3 مرتبہ سورہ اخلاص پڑھی، پھر کوئی صورت ملائی، لوگوں نے دیکھا یہ کیا مسئلہ ہے، جب سلام پھیرا تو یہ آپ کیا کر رہے ہیں، سورہ فاتحہ کے بعد تو ایک ہی صورت پڑھی جائے گی نا، جب سورہ فاتحہ پڑھتے ہیں 3 مرتبہ سورہ اخلاص پڑھتے ہیں، پھر کوئی صورت پڑھتے ہیں، پھر رکعت کرتے ہیں۔ انہوں نے کہا میں تو یہی کروں، آپ ایسا نہ کریں، نہیں میں تو یہی کروں گا، آپ کی مرضی ہے، کسی اور کو امام بنا لیں، میں پھر امامت نہیں کرتا۔ اب لوگ مجبور تھے ان کے تقوی کی وجہ سے، پرہیزگاری کی وجہ سے، کہ متقی امام ہونا چاہیے، ان جیسا متقی کوئی نہیں ہے، چلو حضور کی بارگاہ معاملہ پیش کریں، یہ مانتے نہیں اور ہیں متقی، ان کے علاوہ کسی اور کو امام بنانے کو دل بھی نہیں چاہ رہا۔ پہنچ گئے سرکار دو عالم علیہ الصلوۃ والسلام کے پاس، سارا مسئلہ پیش کیا، حضور پر نور علیہ الصلوۃ والسلام نے سنا، ان کو بلایا، تم یہ عمل کیوں کرتے ہو، اس سورت کو، سورہ اخلاص کو بار بار کیوں پڑھتے ہو، سورہ فاتحہ پڑھو، کوئی سورت پڑھ لو۔ جب رکعت ہوئی، نیت باندھی، سورہ فاتحہ پڑھی، 3 مرتبہ سورہ اخلاص پڑھی، پھر کوئی سورت، پھر دوسری رکعت ہوئی، پھر اسی طرح، فرمایا ایسا کیوں کرتے ہو؟ عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم، فدا کا امی و آبی، حضور میرے ماں باپ قربان، مجھے سورہ اخلاص سے بڑی محبت، اس میں اللہ کی احدیت کا ذکر ہے، سمدیت کا ذکر ہے، اس کے واحد ہونے کا ذکر ہے، اس کے یکتا ہونے کا ذکر ہے، لم یلد ولم یولد ہونے کا ذکر ہے، میں اسے محبت کرتا ہوں، اسی لیے میں ایسا کرتا ہوں۔ فرمایا اگر واقعی تجھے محبت ہے تو یہی سورت تجھے جنت میں لے جانے کے لیے کافی۔ یہ ہے اس سے محبت کرنے کا نتیجہ۔ قرآن سے محبت کرنے کا نتیجہ یہ ہے، یہ اخروی فائدہ ہے، اخروی فائدہ ہے، یعنی ایک فائدہ تو آپ کو ملا دنیا میں، دوسرا قبر میں، اور تیسرا حشر میں، وہ سورج شفاعت کرے گی، مولا یہ مجھے پڑھتا تھا، میری شفاعت قبول کر لے اور اس کو بخش دے، اور اللہ تبارک و تعالیٰ قبول فرمائے گا۔ سرکار نے فرمایا سورہ ملک کی شفاعت قبول ہوگی اور اس کے پڑھنے والے کی بخشش ہو جائے گی۔ اس لیے ہمیں یہ چاہیے کہ ہم کوئی نہ کوئی سورت اپنے ورد میں ضرور رکھیں، کوئی سورت ہو، سورہ کوثر ہو، سورہ اخلاص ہو، یا کوئی بھی سورت ہو، آپ اس کو اپنے ورد میں رکھیں، ہر نماز کے بعد پڑھیں، چاہے 3 مرتبہ پڑھیں یا 10 مرتبہ پڑھیں۔ 3 مرتبہ سورہ اخلاص ایک کلام پاک کے برابر ثواب، اگر یہی آپ لے لیں تو پڑھنے میں کوئی مسئلہ نہیں، نہ کوئی ٹائم کا مسئلہ ہے، اور ثواب کلام پاک کے برابر میں۔ تو یہ قرآن مجید، فرقان حمید، رحمتوں برکتوں کا خزانہ ہے، اس کو چھوڑے ہم بیٹھیں، اگر اسی کو ہم پڑھنا شروع کر دیں تو دنیا بھی سنور جائے، قبر کی زندگی بھی سنور جائے، اور آخرت بھی سنور جائے، یہ تینوں جگہ فائدہ دے گا، دنیا میں بھی، قبر میں بھی، اور حشر میں بھی۔ قرآن اپنے پڑھنے والے کی شفاعت کرے گا۔ پھر سورہ یاسین قرآن کریم کا دل ہے، سورہ یاسین قرآن کریم کا دل، اس دل کو پکڑ لو، اگر یہ دل تمہارے دل میں آ جائے تو تمہارا دل قرآن کے نور سے روشن ہو جائے، اس کو یاد کر لو، سورہ یاسین کو یاد کرنا کوئی مشکل نہیں ہے، اور یہ یاد کرنا آپ کا کمال نہیں ہے، یہ تو قرآن کا کمال ہے۔ حافظ قرآن یہ کہتے ہیں کہ میں کوئی کتاب یاد کر لوں، نہیں کر سکتا، 30 पारे जो वो याद कर रहा है, 6,666 आयतें जो वो याद कर रहा है, ये उसका कमाल नहीं है, ये कुरान का कमाल। हर उम्र का आदमी याद कर सकता है, इसलिए ज़रूरी है कि हमें चाहिए कि सूरह यासीन को याद रखें, अपने दिल में उतारें। आप याद करना चाहें तो बहुत आराम से याद कर सकते हैं, और अब तो इतनी आसानी है कि इंटरनेट पर भी और वैसे भी जो अच्छे कुर्रा हजरात हैं उनकी तिलावत में ये सारी सूरतें आपको मिलती हैं। आप उसको सुनें, उसके तलफ़ुज़ को देखें और उसी तरह अदा करने की कोशिश करें और उसको याद करने की कोशिश करें, इसलिए कि सूरह यासीन कुरान का दिल है। जब कुरान का दिल आपके दिल में आ जाएगा तो कुरान की रोशनी आ जाएगी। इसलिए और इसी में एक आयत है, सलामुन कौलम मिर रब्बिर रहीम, इसकी भी बड़ी फजीलत है। बुजुर्गान दीन औलिया कामिलीन ने फरमाया कि अगर कोई शख्स इस आयत को हर नमाज के बाद 10 मरतबा पढ़ ले और अव्वल आखिर दुरूद शरीफ 11 मरतबा हर नमाज के बाद, तो कितनी हो गई? 5 नमाजें हैं ना। अरे नमाजें नहीं पता कितनी, पढ़ोगे तो पता चलेगा, 50 दफा हो जाएगी ना। इसके बाद दुआ कर लें, जो दुआ मांगो कबूल है, ऐसी बरकत वाली आयत। अब पढ़ने में कोई टाइम नहीं, सलामुन कौलम मिर रब्बिर रहीम आपने पढ़ ली, 10 मरतबा पढ़ने में कितनी देर लगती है, और अगर आप 20 दफ़ा कर दें तो पूरे दिन में 100 मरतबा हो गई, तो इसकी बड़ी फजीलत है। इसी तरह सूरह मुजम्मिल, ये ख़ास हमारे सिलसिले के बुज़ुर्गों ने इसको अपनाया, इसको अपने मामूलात में शामिल किया। दादा हुज़ूर क़िबला का वाक़िया आप सुन चुके हैं कि सूरह मुजम्मिल शरीफ का चिल्ला 9 साल की उम्र में दरियाए जमुना में नाफ तक पानी में खड़े होकर किया, सूरह मुजम्मिल शरीफ का चिल्ला। मैं सिर्फ इजमाली तौर पर बयान कर दूं, इसलिए कि तफसील का वक्त नहीं है। 40 दिन, एक दो दिन नहीं, 40 दिन पानी में खड़े होकर 2 घंटे नाफ तक पानी में दरियाए जमुना में इंडिया में चिल्ला मुकम्मल किया। एक दिन आवाज़ आई कि हटो मगरमच्छ आ रहा। इन्होंने पीछे मुड़कर देखा, वालिद गिरामी साहिल पर बैठे थे, उन्होंने इशारा किया आ जाओ। जब ये बाहर आए तो उसी जगह से मगरमच्छ ने मुंह निकाला, देखा चारों तरफ, फिर डुबकी मारी चला गया। उधर वो आगे जा रहा है, उन्होंने कहा जाओ फिर खड़े हो जाओ, है किसी में हिम्मत कि मगरमच्छ जा रहा हो पीछे जाके खड़ा हो जाए, कह रही ये पलट के दोबारा ना आ जाए। जब अल्लाह तबारक व तआला कुछ बनाना चाहता है तो सलाहियतें पहले से पैदा कर, 9 साल की बच्चे की उम्र और क्या उसकी हिम्मत, लेकिन जाकर खड़े हो गए। फिर आधे घंटे के बाद फिर आवाज आई, निकलो मगरमच्छ आ रहा है। इन्होंने फिर देखा, उन्होंने इशारा किया जल्दी आओ। इस दफा वो अंदर ही अंदर आया पानी में बिल्कुल। जैसे ये तेजी में आए, एक मछली पैर के नीचे आ गई और उसने तलवे में काट लिया, गोश उड़ा दिया। जब साहिल पर पहुंचे तो पैर से खून बह रहा। उधर मगरमच्छ ने फिर मुंह निकाल के देखा और फिर डुबकी मारी, फिर चला गया। अब क्या करें, कोई कपड़ा नहीं जिससे बैंडेज की जाए, पट्टी की जाए। तो हज़रत कुतुब रब्बानी सैयद ताहिर अशरफ जिलानी रहमतुल्लाह अलैह के वालिद माजिद, हमारे परदादा हाफिज़ सैयद हुसैन अशरफ जिलानी रहमतुल्लाह अलैह, उन्होंने अपना मामा उतार कर उसको फाड़ कर वो पैर पर बांध दी कि खून रुक जाए। कस के बांध दिया, कहा जाओ बेटा फिर खड़े हो जाओ। फिर भी ये नहीं है कि घर जाके आराम कर लो, इसको पूरा करना है, ये चिल्ला है। और हुआ कब वाकया, 38वें दिन, कितने दिन रह गए, 2 दिन। उसी कैफियत में, तकलीफ में मजीद 1 घंटे खड़े रहकर फिर सूरह मुजम्मिल पढ़ी और मुकम्मल। और फिर जब बाहर आए, अब चल नहीं सकते, वालिद मोहतरम के कंधे पे हाथ रख के आहिस्ता आहिस्ता लंगड़ाते हुए घर पहुंचे। सुबह हुई, हकीम को दिखाया, उसने मरहम पट्टी कर दी, कहा पानी नहीं लगना चाहिए, पानी नहीं लगना चाहिए, अगर पानी लग गया तो ये पक जाएगा जख्म, कैसे नहीं आगे जाके पैर काटना पड़ जाए। हाँ ठीक है, रात हुई, चलो चलना है, इसे पूरा करना। कोई और होता तो वो तो कहता कि मेरा तो पैर रह जाएगा, लेकिन नहीं, अल्लाह वाले जब अल्लाह की राह में निकलते हैं तो अपनी जान पर खेल जाते हैं। जब कदम रख दिया तो रख दिया, फिर पीछे हटाना नहीं है। उसी कैफियत में एक हाथ में लकड़ी है, एक हाथ वालिद मोहतरम के कंधे पर रखकर लंगड़ाते हुए कई मील पैदल चल के फिर जाकर पानी में खड़े हुए, फिर मजीद दो दिन इस तरह चिल्ला मुकम्मल किया। और जब मुकम्मल कर लिया फिर उनको जो रूहानी फ्यूज़ और बरकात और रूहानी तहाइफ और उनका कल्ब जो इस सूरह मुज़म्मिल से रोशन हुआ वो एक अलग दास्तान। और इसी सूरह मुज़म्मिल के अमल को हासिल करने के लिए हज़रत अशरफुल मशाइख अबू मोहम्मद शाह सैयद अहमद अशरफ अशरफी अल जिलानी नव्वर अल्लाहु मरकज़हु, मेरे वालिद गिरामी, फरमाते थे कि मैंने अपने वालिद गिरामी से अर्ज़ की, आपने तो दरियाए जमुना में किया, हमें भी चिल्ला करा दें। फरमाया यहाँ कहाँ पर दरिया, यहाँ कहाँ खड़े हो गए, क्या करोगे, वक्त आएगा देखा जाए। कुछ अरसे बाद फिर किया, हाँ हाँ देखेंगे। जब अता होती है तो ये वहीं से अता होती, वहीं से अता होती, और हर चीज़ का एक वक्त मुतायन है, ये नहीं कि वक्त से पहले, वक्त मुतायन था। पाकिस्तान आ गए, हिजरत कर ली, कई मरतबा अर्ज़ की, फरमाया वक्त आएगा देखा जाए। मिलिट्री हॉस्पिटल में थे दादा हुजूर क़िबला, रात में बुखार हो गया और सर्दी सख्त तेज़ हवा चल रही। फरमाते हैं कि मैं उनके पलंग के करीब था, उन्होंने कहा पानी लेकर आओ, पानी लेने चले गए। जब पानी लेकर आए तो देखा सो गए, गिलास लेकर खड़े रहे, ये नहीं किया कि जाके रख के खुद भी सो जाए। पता नहीं कब इनको प्यास लगे, कब इनकी आंख खुले और फिर मुझे बुलाएं, मैं मौजूद ना हूं तो ये सही नहीं रहेगा। 2 घंटे इसी तरह खड़े रहे, 2 घंटे, और ठंडी हवा चल रही है। फरमाते हैं कि हाथ और पैर ऐसा लगा कि सुन हो गए, इतनी तेज हवा, खुली जगह थी, पर्दे बीच में डालकर पार्टीशन कर दिया था, पर्दों से हवा क्या रुकेगी। 2 घंटे बाद जब उन्होंने करवट ली, और उनका मामूल ही यही था कि जब आँख खुलती थी तो जबान से निकलता था या रसूल अल्लाह, चलो जब करवट ली जब या रसूल अल्लाह, जबान से भी इख्तियार यही निकलता। उन्होंने करवट ली, फरमाया या रसूल अल्लाह, ये कहकर जब इधर देखा कैसे खड़े हो, क्या आपने पानी मांगा था, अच्छा जब से खड़े हो, उन्होंने कहा जी। मैंने कहा आपकी आँख खुल जाए, आपको ज़रूरत पड़ जाए, दिल खुश हो गए। अल्लाह के वली का दिल खुश हो जाए, अल्लाह रब्बुल आलमीन खुश हो जाता। वही एक रात थी, फरमाया ठीक है, पानी पिया, उसके बाद फरमाया कि चलो वुजू कराओ, वुजू कराया। जब मुसल्ले पर खड़े हुए तो फिर हाथ का इशारा किया आओ, जब ये आगे बढ़े तो सीने से लगाकर भींचा, तो फरमाते हैं कि मुझे महसूस हुआ कि ठंडी ठंडी चीज़ मेरे दिल के अंदर उतर रही। फिर और भींचा और भींचा, और जब तीसरी मर्तबा भींचा तो फरमाया मुझे लगा कि हलक तक भर गया जैसे, और उसके बाद छोड़ दिया। फरमाया जाओ सूरह मुज़म्मिल का अमल तुम्हें अता कर दी, सूरह मुज़म्मिल का अमल हमने तुम्हें अता कर दिया। जो चिल्ला कशी करके 40 दिन दरियाए जमुना में खड़े होकर जो अमल हासिल किया था एक रात में तुम्हें दे दी। तो वो वालिद गिरामी क़िबला फरमाया करते थे कि दादा हुज़ूर क़िबला ने 40 दिन वो अमल किया और हमें एक पानी के गिलास में मिल गया। एक रात खड़े रहे, 2 घंटे खड़े रहे रात में सख्त सर्दी में, मिल गया सूरह मुज़म्मिल। तो ये ऐसी चीज़ें आसानी से नहीं मिलती कि कोई आकर कह दे कि मुझे दे दो तो कि जाओ उठा कर दे दिया। देखा जाता है, परखा जाता है, जिसको दिया जा रहा है ये संभाल सकता है या नहीं। ऐसे नहीं कि 2 मिनट की लज्जत में ये ज़ाया कर दे। अमानत उसी को दी जाती है जो अमीन हो, और उसकी अमानत और दियानत का इम्तिहान किया जाता है। उन्होंने अच्छी तरह देख लिया कि वाकई ये मेरी चीज़ों का अमीन बन सकता है, इतना बड़ा अमल उठा के उसी वक्त दे दिया। तो इससे ये पता चला कि ये तमाम चीज़ें जो हैं ये सब रूहानियत के हुसूल का ज़रिया हैं। रूहानियत में ताजगी पैदा करता है कुरान, तिलावत कुरान से रूहानियत में ताजगी पैदा होती, इजाफा होता है, कल्ब साफ होता है, ذہن پاک ہوتا ہے اور رحمتوں برکتوں کا نزول ہوتا ہے۔ اس لیے اب آپ دیکھیں حضرت امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ نو ایک رات میں ایک کلام پاک مکمل کر، نفل میں نیت باندھی ایک کلام پاک مکمل کیا، ایک رات میں۔ ان کا ہمسایہ جو تھا وہ دیکھتا تھا کہ ایک جیسے درخت کھڑا ہوتا ہے ایسے ایک چیز کوئی کھڑی ہے، اندھیرا ہوتا تھا، روشنی سے لائٹ تو تھی نہیں، وہ سوچتا تھا کہ یہ پتہ نہیں درخت کا تنا ہے یہ کیا ہے، جو کئی گھنٹے تک بلکہ کئی گھنٹے کیا پوری رات اسی طرح رہتا۔ جب تحقیق کی تو پتہ چلا کہ امام اعظم ابو حنیفہ ہیں۔ اسی طرح غوث اعظم شیخ عبد القادر جیلانی حسنی الحسینی رضی اللہ تعالیٰ عنہ تلاوت کلام پاک میں پوری رات گزارتے، وہ سمجھتے تھے کہ یہ ان تمام چیزوں کا مرکز ہے، منبع ہے، خزانہ ہے، اسی کے اندر ساری چیزیں ہیں، دنیا کی، آخرت کی، قبر کی، حشر کی، جتنی بھی چیزیں ہیں، جتنی بھی نعمتیں ہیں وہ سب قرآن میں ہیں۔ اس لیے انہوں نے اس کی آیتوں کو پڑھا، اس کو سمجھا اور اس سے لوگوں کے مسائل کو حل کیا، پہلے اپنے ورد میں رکھا اور اس کو اپنے معمولات میں شامل رکھا اور پھر اس سے فیوز و برکات خود بھی حاصل کیے اور اس کا فیض آگے بھی لوگوں کو پہنچایا۔ ہم کیونکہ اہل طریقت، اہل محبت ہیں، اس لیے ہم پر یہ لازم ہے کہ ہم قرآن مجید فرقان حمید کی تلاوت کریں۔ اور اس کا ایک بہت اچھا طریقہ ہم نے کافی پہلے نشست میں بھی آپ کو بتایا تھا، ہو سکتا ہے کہ آپ کو یاد ہو، ویسے بھی آپ کی یادداشت بہت اچھی ہے، ایک نشست میں جو بتایا جائے وہ اگلی میں صاف ہوتا ہے بالکل۔ خیر بہرحال یہ انٹرنیٹ پر موجود ہے، اگر یاد نہ ہو تو آپ دیکھ سکتے ہیں، اور وہ اتنا آسان طریقہ ہے کہ ہر آدمی، ہر عورت کر سکتی۔ طریقہ کیا ہے؟ فجر کی نماز کے بعد قرآن کریم آپ کھول کر بیٹھیں، کم سے کم ایک صفحہ آپ پڑھ لیں، بس صرف ایک صفحہ۔ میں یہ نہیں کہہ رہا کہ آپ پوری سورتیں پڑھیں، پورا قرآن پڑھیں، پورا سپارہ پڑھیں، نہیں، کھولیں صرف ایک صفحہ کم سے کم۔ زیادہ یہ کہ آپ کی جیسی ہمت ہو، آپ کو مزہ آ رہا ہے تو آپ دو تین صفحے پڑھ جائیں، اور کیفیت ہو رہی ہے، ٹائم ہے تو آپ ایک دو پارے پڑھ جائیں، لیکن کم سے کم اگر آپ یہ رکھیں کہ ایک صفحہ مجھے ضرور پڑھنا ہے۔ اس میں کیا ہوگا، ایک پارے میں 10 صفحے ہوتے ہیں، 10 دن میں ایک پارا مکمل ہو جائے گا نا، اسی طرح ہوتے ہوتے پورا کلام پاک مکمل ہو جائے۔ جب پورا کلام پاک ہو جائے، کوئی میٹھی چیز سامنے رکھیے، ختم شریف پڑھیے، اپنے مشائخ طریقت کو ثواب پہنچا دیجئے، اپنے مرحومین کو ثواب پہنچا دیجئے، یہاں بھی رحمتیں وہاں بھی رحمت، اور اس میں کوئی وقت نہیں لگے گا۔ کم سے کم ایک صفحہ ہر آدمی اپنے اوپر لازم کر لے، جو قرآن نہیں پڑھے ہوئے ان پر بھی لازم ہے کہ وہ پڑھیں، اور آپ اس میں کسی قسم کی آر یا شرم محسوس نہ کریں پڑھنے میں۔ اپنی مسجد میں جائیے، امام صاحب سے پڑھیے، کسی کو اپنے گھر میں رکھ کر اس سے پڑھیے، جو گھر میں پڑھا ہوا ہو اس سے پڑھیے، کسی نہ کسی طرح پڑھیے۔ ایک صاحب نے کہا میں اپنی بیوی سے پڑھتا ہوں، کہ وہ پڑھی ہوئی ہے، میں پڑھا ہوا نہیں۔ میں نے کہا چلو یہ بھی اچھی بات ہے، ویسے بھی اسی کا پڑھایا تم پڑھتے ہو سارا، تو قرآن پڑھ لو گے تو کیا بات ہے، اسی کا پڑھائے تو پڑھتے رہتے نا۔ خیر بہرحال، تو اس لیے اس میں کوئی آر اور شرم نہیں ہونی چاہیے، جو جو ہمیں ٹائم مل رہا ہے اس میں ہم کریں۔ اور بہت سے لوگ ایسے جو آرام سے پڑھ سکتے، یعنی بچپن میں جنہوں نے ناظرہ کلام پاک پڑھا ہے کسی اچھے حافظ سے، قاری سے، تو وہ دیکھ کر آرام سے پڑھ سکتے ہیں۔ اور اب تو جیسا کہ میں نے بتایا کہ کیسٹ موجود ہیں، سی ڈیز موجود ہیں اچھے قرآن حضرات کی، آپ وہ لگا لیجیے، اس کو سنتے رہیے اور وہ لے کر بیٹھ جائیے، اس میں دیکھتے رہیے، جتنی دیر آپ یہ کریں گے وہ سارا وقت عبادت میں شمار ہو۔ اس لیے کہ قرآن یہ واحد کتاب ہے جس کو پڑھنا بھی عبادت، سننا بھی عبادت، دیکھنا بھی عبادت، اور عمل کرنا تو بدرجہ اولا عبادت۔ خالی لے کر بیٹھ جاؤ، بلکہ بعض بزرگان دین نے یہاں تک فرمایا کہ جو قرآن کریم کو دیکھ کر پڑھتا ہے اس کی نگاہ کبھی کمزور نہیں ہوتی، قرآن کا نور اس کی آنکھوں میں داخل ہوتا، اس کے قلب میں، ذہن میں داخل ہوتا، اور شیطان دور بھاگ جاتا۔ تو قلوب و اذہان کو پاک کرنے والی چیز قرآن ہے، قلوب و اذہان کو پاک کرنے والی چیز قرآن ہے۔ تو اگر ہم میں سے ہر شخص یہ معمول بنا لے आपने एक सफा पढ़ा, उसमें आपने निशानी लगा दी, बंद करके रख दिया। दूसरे दिन हुआ, सुबह फजर की नमाज पढ़ी, फिर दोबारा उसमें से दूसरा सफा पढ़ा, फिर निशानी लगाई, रख दिया। अगर आप मामूल बना लें तो आप देख लें कि आधी से ज्यादा परेशानियां जो हैं दूर हो जाएंगी इंशाअल्लाह ताला। इस यकीन के साथ पढ़िए, बार बार पढ़िए, समझ कर पढ़िए, और अगर टाइम है तो तर्जुमे के साथ भी आप पढ़ सकते हैं। इसलिए इन तमाम चीज़ों को अपने जहन में रखिए। तो हमने रमज़ानुल मुबारक से कबल जो नशिस्त हुई थी उसमें हमने एक ऐलान ये किया था कि जो शख्स मर्द और औरतों में से, मुरीदीन में से, रमज़ानुल मुबारक में एक कलाम पाक मुकम्मल करेगा उसे एक तोहफा मिलेगा। याद है आप लोग? हाँ, तोहफे का तो सबको याद हो। दूसरी बात यह है कि गुज़िश्ता इतवार को उन तमाम हजरात ने अपने नाम लिखवा दिए थे, तमाम हजरात और ख़वातीन ने, तो ये अल्लाह तबारक व ताला का करम है कि अल्हम्दुलिल्लाह हमारे उस ऐलान पर 93 अफराद ने कलाम पाक मुकम्मल की, 93 अफराद ने, जिसमें ख़वातीन और हजरात ये दोनों शामिल हैं, गोया 93 कलाम पाक रमज़ान में मुकम्मल हुए। और इसकी जो रहमतें बरकतें आपको हासिल होंगी वो आप पूरे साल आप देखेंगे। अब इसमें सूरत ये है कि यही नहीं कि आप पढ़कर आपने रख दिया, यानी ये तो हम तोहफा आपको दे रहे हैं, ये तोहफा इसलिए भी था, एक तो तरगीब देने के लिए, और उसमें हमने ये भी नहीं किया कि हम कहें कि भाई हमने तो सिर्फ इसलिए कहा था कि आप पढ़ लें, अब आपने पढ़ लिया तो चलो ठीक है, तोहफा गायब, लेकिन ऐसी बात नहीं है। एक बुज़ुर्ग ने एक आदमी से कहा कि अगर तू 40 दिन नमाज पढ़ेगा जमात के साथ तो तुम्हें एक तोहफा मिलेगा। अच्छा, 40 दिन पढ़ता रहा, बार बार जा रहा है, सुबह शाम जा रहा है, पांचों वक्त जा रहा है पाबंदी से, अब 40 दिन पढ़ के आगे लाएगी जी मेरा तोहफा। उन्होंने कहा 40 दिन पढ़ ली? हाँ पढ़ ली। कहा वो तो मैंने तुम्हें नमाजी बनाने के लिए कहा था, तोहफा वोहफा थोड़ी देना था, वो तो ऐसे ही नमाजी बनाने के लिए कहा था कि जब 40 दिन तुम पढ़ोगे तो तुम आदी हो जाओगे, खुद ब खुद पढ़ते रहो। उसने कहा हाँ मुझे पता था कि आप ऐसे ही कह रहे हैं, इसलिए मैंने जितनी पढ़ी बगैर वजू ही पढ़ी सारी, मैंने भी वजू नहीं किया। तो खैर ऐसा मसला नहीं है, आप लोगों ने तो बावजू पढ़ा होगा, ज़ाहिर है कुरान को हाथ लगाना, तो कुरान कहते हैं ला यमस्सु इल्लल मुतहरून, कि कुरान को मत छुओ मगर के तुम पाक हो, तो कुरान को हाथ लगाना भी बगैर वजू मना है। तो ये तो उम्मीद है कि आप सब ने पढ़ा होगा, और हमने ये भी कहा था कि दयानतदारी से सब बताएं, अल्हम्दुलिल्लाह सब ने पढ़ा ही होगा, तो ये बड़ी खुशी की बात है कि 93 अफराद ने, मर्द और जो सब इसमें शामिल हैं, उन्होंने रमज़ानुल मुबारक में एक कलाम पाक मुकम्मल किया। तोहफा तो हम अभी आपको देंगे, लेकिन इसके अलावा जो रूहानी तोहफा आपको मिलेगा उसका आप अंदाज़ा नहीं कर सकते कि हर हर लफ्ज़ पर 10 नेकी आपको मिली। एक लफ्ज़ पर, अलिफ एक हर्फ है, लाम एक हर्फ है, मीम एक हर्फ है, सिर्फ अलिफ लाम मीम कहाँ 30 नेकियाँ आपके नामे अमल, और रमज़ान में तो इसका हिसाब ही नहीं। ये आम दिनों में एक हर पे 10 नेकी, और रमज़ान में अगर यही पढ़ा जाए तो उसमें तो अल्लाह तबारक व ताला और दुगना सवाब कर दे। तो इसलिए इस चीज़ को अपने पेशे नज़र रखें, और अब ये नहीं होना चाहिए कि रमज़ान के बाद उठाकर रख दिया तो फिर उसको हम देखे ही नहीं। जो तरीका हमने आपको बताया है बहुत आसान तरीका है, आप भी पढ़ें, अपने बीवी बच्चों को भी पढ़ाएं, और कम से कम ये लाजिम कर लें कि एक सफ़ा आपको पढ़ना है, बहुत आराम से आप पढ़ सकते हैं, और इसी में इसी तरह कुरान करीम मुकम्मल हो जाएगा, उसके बाद आप दोबारा शुरू कर दें, तो पूरे साल आप इसी तरह पढ़ते रहेंगे। मैं पूरे यकीन के साथ कहता हूँ आधे से ज़्यादा परेशानियाँ इसी की बरकत से दूर होंगी। अल्लाह तबारक व ताला हम सबको कुरान मजीद फरकान हमीद को पढ़ने, इसको समझने और इस पर अमल करने की तौफीक अता फरमा। आइए दुआ करें, अल्लाह तबारक व ताला हम सब पर अपनी रहमतें बरकतें नाजिल फरमा। ए अल्लाह आलमीन, जिन हजरात ने रमज़ान मुबारक में एक कलाम पाक मुकम्मल किया है, اس کا ثواب نبی کریم رؤوف الرحیم صلی اللہ علیہ وسلم کی بارگاہ بے کسبنا میں پہنچا۔ امہات المومنین، صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین، تابعین، تبع تابعین، بزرگان دین، اولیاء کاملین کے ارباب مقدسہ کو اس کے ثواب سے مستفید فرما، خصوصاً قطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف اشرفی الجیلانی اور اشرف المشائخ حضرت ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی، نور اللہ مرقدہما کے ارواح مقدسہ کو اس کے ثواب سے مستفید فرما۔ یا اللہ ان کے قبور کو نور العلا نور فرما، یا اللہ ان کے درجات کو بلند سے بلند تر فرما۔ اے الہ العالمین، جن حضرات نے، جن خواتین نے یہ کلام پاک پڑھے ہیں، مولا اس کے فیوز و برکات سے ان سب کو مستفید فرما، ان کے قلوب و اذہان کو روشن اور منور فرما، ان کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما۔ اے الہ العالمین، ہم سب کو قرآن مجید فرقان حمید کو پڑھنے، اس کو سمجھنے اور اس پر عمل کرنے کی توفیق عطا فر۔ ان اللہ و ملائکتہ یصلون علی النبی یا ایہا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم۔ سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين۔